नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्भेगबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत किमिरेको स्वागत छ। उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकाभित्र 90 मेगाहर्ज सँगसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे बज्ने कार्यक्रम श्रुति सम्भेगमा आज पनि हामी कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन लिएर आएका छौं। यो उपन्यासको छैठौं श्रृंखलासम्म हामीले गएको साता सुन्यौं। छैठौं श्रृंखलासम्म आइपुग्दा उपन्यासकी ज्योतिलाई बिहे गर्नको लागि एउटा केटा आएको छ र उनी र त्यो केटा कुराकानी गर्न भनेर कोठाभित्र पसेका छन्। अब के हुन्छ सुनौ कृष्ण अविरलको उपन्यास लालचुडीको 7 श्रृंखला। तू त पढल लिखल बाडू, अपना बात निर्धक्क हो कि कैलासे होई? तिमी आखिर पढे लेखेकै मान्छे हो, आफ्ना कुरा नदकाई भने पनि हुन्छ। केटोले मात्र नजर जुदाएर ठाडै सोध्यो, का तू हाम्रासे बिहा गर्ले राजी बाडू? के तिमी साँच्चै मसँग बिहा गर्न राजी छौ? मैले मुसुक हाँसेर जवाफ दिएँ। खुसीले गर्दा बोली नै निस्केन, तर मनले भनिरहेको थियो, तपाईँ जस्तो भद्र केटो पाउँदा किन नाइ भन्नु? बोल न बोल, काहे लजाताडु, बोल न बोल, किन लाज माने कि? पलङ सामुन्नेको काठको कुर्सीमा बसेको उसले मेरो बोली सुन्ने इच्छा गर्यो। हम हो, म एकपटक झ्यालबाहिर आँखा डुलाउँदै म जसो तसो बोलेँ, उसँग नजर जुदाउन सकिनँ। बोलिन सक्दै शिर झुकिहाल्यो। हम बाघ भालु त नानो है, तोहरूले बोलेला काहे यत्ना दिक्कत हो त? म बाघ भालु त होइन नि, तिमीलाई बोल्न किन यति गाह्रो भएको? उसले जिस्काउने उद्देश्यले भन्यो। मैले उसको अनुहार पुलुक्क हेरेँ, आँखा जुदाएर कुरा गर्ने साहस नै भएन। घोप्टो परेर हाँसै मात्र रहे। बिहाकै बादमै नोकरी ओकरी बरेबे इच्छा बाँकी? बिहेपछि जागिर सागिर खाने इच्छा पनि छ कि? यसपटक उसले गम्भीर प्रश्न गर्यो, जुन प्रश्नको उत्तर दिन कठिन थियो, तर उसको शिष्टता हेर्दा आफ्नै श्रीमती स्वावलम्बी भएको हेर्न चाहने मान्छे हो जस्तो लागिसकेको थियो। फेरि होइन रहेछ भने मन छ शङ्कित भयो, त्यसैले दोधारे उत्तर दिएँ, रौवा जति चाहे तपाईँ जे चाहनुहुन्छ। हम त दुनू प्राणी एमबीए करवे सँगैसँगै नोकरी करे वाली पत्नी चाहे नि, म त दुवैसँगै एमबीए पढ्ने अनि सँगै जागिर खाने श्रीमती चाहन्छु नि। उसका कुरा सुन्न साथ खुसीले मन पुलकित भयो, सबै कुरा बिर्सेर 3 फुट माथि उफ्रिन मन लाग्यो। उसलाई ग्वामलाङ अँगालो हालेर उसको अनुहारभरि चुम्बन गर्न मन लाग्यो। मैले पुलुक्क उसको मुहारमा हेरेँ, हाम्रो आँखा चार भए, लाजले म पानी पानी भए। तोहर दोस्रो कुछो इच्छा सब होइ त अभि नै कहलासे होइ, अरू केही इच्छा भए अहिले नै भने हुन्छ। उसको मधुर बोली मेरो कानसम्म आइपुगे। म भन्न चाहन्थेँ, तपाईँ जस्तै पति पाउने बाहेक अरू केही इच्छा छैन, तर भन्न सकिनँ। साडीको सबको खेलाउँदै हाँसिरहे। करिब 5 मिनट कुरा गरेपछि केटो बाहिरियो। जाँदै गर्दा उसले मुसु मुसु हाँस्दै ठट्टा गर्यो, कहे कि मतलब हम डेडलाइट आँख भएल आदमी के भी तू पसन्द कर ले लुहना? भनेपछि म डेढो आँखा भएको मान्छेलाई पनि तिमीले मन परायो होइन त? म फेरि लाजले लच्छ्याप्पै भएँ, बोल्नै सकिनँ। बढी खुस हुँदा पनि मान्छेलाई यस्तो हुँदो रहेछ। ऊ बाहिर निस्केपछि मलाई लाग्यो, आखिर यो दुनियाँमा मलाई मन पराउने मान्छे पनि त जन्मिएको रहेछ नि।
बके छलिया
केटा कोठामा पुगेपछि केटाले भित्र भएका सबै कुरा सबैका सामान्य खुलस्त राख्यो अनि एकदमै कम दहेजको सानो सानो खालको बिहे गर्ने आफ्नो इच्छा भएको कुरा पनि गर्यो। उसका कुरा सुनेर परिवारका सबै खुसी भए। खानपान भयो। यही फागुन 28 गते बिहे गर्ने मिति तय गरी केटो पक्ष बिदा भयो। साँच्चैको खुसियारी छायो। सबको अनुहार प्रफुल्लित देखिए। आमाको फुर्ती बेग्लै रङ्गले बढेको थियो। सायद उहाँ कुरा काट्ने छिमेकीहरूलाई भन्न चाहनुहुन्थ्यो, देख्लो त हाम्रो बेटीकी बिहा हो के तय भयो कि न, देख्यौ त मेरो छोरीको बिहे हुने भयो कि भएन। म पनि दङ्ग परेकी थिएँ। सोचाइको तलमा रमाउन लागे। असोज महिनाको सेतो बादल जस्तै निस्विक्री विचरण गरिरहेको थियो मन, केटासँगको भावी जीवन सम्झेर। अचम्म, म भन्दा पनि धेरै खुसी मैले मेरी बहिन कान्ताको अनुहारमा फक्रिएको देखेँ। यो फागुन 21 गतेको घटना हो। नकाब लगाएको एउटा मान्छेले टलक्क टल्किने चुप्पी बोकेर बलात्कार गर्ने उद्देश्यले मलाई लखेटिरहेको थियो। छेउमा दमिलो खोला रहेछ। खोलाको किनारै किनारमा भागिरहेकी थिएँ। ऊ मलाई लखेटिरहेको थियो। भाग्दा भाग्दै म यस्तो ठाउँमा पुगेँ जहाँ बैरगारी नै गाडी थियो। अब मेरो लागि त्यो हतियारधारीबाट बस्न खोलामा हाम फाल्नु बाहेक कुनै उपाय बाँकी रहेन। म खोलामा हाम फाल्न नपाउँदै उसले मलाई च्याप्पै समातेर भुइँमा पछार्यो। म चिच्याएँ, कराएँ, गुहार मागेँ, तर मलाई सहारा दिने कोही भएन। उम्किने उपाय स्वरूप मैले उसको हातमा नराम्ररी टोकिदिएँ। त्यसपछि त ऊ घाइते बाघ जस्तै भएर लुङ्गी समेत फालेर म माथि झम्टियो। म झनै आत्तिएँ। पुरुषहरूको लिङ्ग अत्यन्तै संवेदनशील हुन्छ। त्यहाँ चोट लाग्यो भने उनीहरू खप्नै सक्दैनन्। उसले त भुक्लुकै लड्छन्। स्कुल पढ्दा कसैले भनेको वाक्य झट्ट दिमागमा आयो। केही उपाय नलागेपछि मैले लाज घिन समेत नमानी उसको लिङ्ग समातेर नराम्ररी बटारिदिएँ। अब भने ऊ नराम्ररी रन्थनियो। त्यही मौकामा म पानीमा हाम फालेँ। मलाई लाग्यो यो अपराधीबाट बलात्कृत भएर अपमानित जीवन बाँच्नुभन्दा त मर्नु नै बेस। त्यसपछि आत्तिएर चिच्याएँ। म सपनाबाट झलास्स बिउजेँ। चिच्याउँदै बहिन मेरो अनुहारमा पानी छाप्दै रहेछ। उसले भनी खराब सपना देख्लु हका, काहे चिच्यात बाहु, नराम्रो सपना देखिस् कि क्या हो, किन चिच्याए कि। म पसिनाले निथ्रुक थिएँ। त्यसपछि त मलाई डाकको छोडेर रुन आएछ। रोएको सुनेर आमा पनि उठ्नु भयो, सम्झाउनु भयो। सुनेकी थिएँ सपनाहरूलाई सुनायो भने त्यसको असर कम हुन्छ, तर अह आफूले देखेको सपना जस्ताको तस्तै सुनाउनै सकिनँ। बोल्न खोज्दा समेत घाँटी हिक्क हिक्क भएर आयो। अभिन भोर के 3:30 बज्दा सुत सुत, अहिले 3:30 मात्रै बज्दैछ, सुत सुत, आमाले बत्ती बन्द गरिदिँदै भन्नुभयो। अरू एकनित सुत लेबु त केत्नो खराब सपना देख्ला पर्वी ओसे कुछो प्रभाव नपरेल, दोष कटेला। पछि एकनिन्द्र पुऱ्याइस भने जस्तो सुकै नराम्रो देखे पनि यसले केही असर पर्दैन, सपनाको दोष काटिन्छ। तर अह त्यो रात जति कोसिस गर्दा पनि मेरो आँखाका परेला बन्द हुनै मान्दैन। एक बिहानै कौशीमा काकर आयो। राति निकै बेर निद्रा नलागेकोले म उठ्न सकेकै थिइनँ। सीताराम सीताराम, यी कौवा काहे सबेरे सबेरे आके चिच्यात, दोहोरा पर जो हो नि जो। सीताराम सीताराम, होइन यो काग बिहान बिहानै आएर किन चिच्याउँछ, जा पर अन्तै जा, आमाले काग धपाउनु भयो। तर ऊ धेरै बेरको लागि धपिएन, फेरि आएर कराउन थालिहाल्यो। मैले कागलाई हेरेँ, ऊ मेरै झ्यालतिर हेरेर चिच्याउँदै थियो। त्यसपछि त मेरो मुटु झन् बढी धड्किन थाल्यो। त्यो दिनभरि म घर बाहिर कतै निस्किनँ, कसैसँग बोल्ने मन पनि भएन। सपनाको कुराले दिमाग रन्थन नै रह्यो। दिउँसो निदाउन खोजेँ, अह पटक्कै निद्रा लागेन। बेलुका 4 बजीतिर अँध्यारो अनुहार लिएर जेठो मामा आउनुभयो। आमालाई एकान्तमा लगेर के भन्नुभयो मलाई थाहा भएन। त्यसपछि भने आमाको अनुहारमा समेत कुहिरो मडारिएको देखियो। नराम्रो खबर धेरै लामो समयसम्म किन छिप्न सक्थ्यो र मामा र आमाले नभने पनि एफएमको माध्यमबाट एकैछिनमा थाहा पाइहालेँ सपनाको फल साक्षात भयो भनेर। त्यसपछि त मैले आफूलाई सम्हाल्नै सकिनँ। म बेहोस भएर झन्डै आधा घन्टासम्म डलेछु। हो, मलाई मन पराएर फागुन 28 गते बेहुलो भएर आउने गरी बिहेको टुङ्गो गरेर गएको केटो एउटा आपराधिक जत्थाबाट हिजै राति मारिएको रहेछ। बात बढ्को नरहे, घडारीकी विषयकै बात लेखे पट्टीदारीमै झगडा भइल रहे। उहे बातकै लेखे पडोसी आपराधिक जत्थाके पैसा खियाके उपकरण कराके रातुए हत्या गरेली बा। न्यू ठुलो पनि रहेनछ, कडेरीको साँथको न्यूमा छिमेकीसँग किचलो परेको रहेछ। त्यसैलाई लिएर छिमेकीले आपराधिक जत्थालाई पैसा खुवाएर अपहरण गराई राति नै हत्या गराएको रहेछ। कोठाभित्र आउँदै गर्दा मामा भन्दै हुनुहुन्थ्यो, भिरमै 3:30 बजे करिबमै हत्या भइल रहे बलु कहेल लोग। मानिसहरूले बिहान 3:30 बजेतिर हत्या भएको हो भन्थे। मलाई भनन्न रिङ्गटा लागेर आयो। चारैतिर अँध्यारै अँध्यारो मात्र देखेँ। उभिएकै ठाउँमा थुचुक्क बस्न मन लाग्यो। मैले नराम्रो सपना देखेको समय र ऊ मारिएको समय एउटै थियो। ऊ त पडोसीको पुलिस नपकडल, अनि त्यो छिमेकीलाई पुलिसले पक्रेन? आमाले सोध्नुभयो। उहाँको अनुहार प्रतिशोधको दावाग्निमा जलिरहेको देखिन्थ्यो। पक्रेला त बाहा बकिर, पार्टीका लोकल नेता नु परल। पक्रेको त छ तर पार्टीको लोकल नेता न पर्यो, उदास हुँदै मामाले भन्नुभयो। कितनै बड्का अपराध कैला पर पार्टीकै कार्यकर्ता पकडै, पर पार्टीकै बड्का नेता सब सरकारकै दबाब देखे छोडाइ लेभेल छन्। जस्तो सुकै ठूलो अपराध गरे पनि पार्टीको कार्यकर्ता भएपछि केन्द्रीय नेताहरूले सरकारलाई दबाब दिएर छुट्याइहाल्छन् नि। वास्तवमा मधेसमा मान्छे मार्न असाध्यै सजिलो छ। सानो रिसिभी हुनासाथ हत्या गर्यो, त्यसपछि भूमिगत संगठनको नाम राखेर पर्चा छाडिदियो। पर्चा बनाउने फुर्सद नभए भूमिगत संगठनको नाममा कुनै एफएम वा पत्रिकावालालाई फोन गरिदियो, जताततै प्रचार। पत्रिका र एफएमवालाहरूले बढाइ चढाइ गरेर भूमिगत संगठनको नाम प्रचार गरिदिएपछि त अपराधीहरूको मनोबल बढिहाल्ने, त्यसपछि त्यही संगठनको नामले नै चन्दा उठाउने धन्दा सुरु भयो। साँच्चै भन्ने हो भने मधेसमा जन्मिएका जति पनि भूमिगत संगठनहरू छन् ती आधाभन्दा बढी यसै गरी जन्मिएका छन्। तिनका पछाडि न कुनै संगठन छ, न राजनीतिक विचार छ, छ त केवल अपराधको आडमा कमाउ धन्दा। यो सब राज्यले युवाहरूलाई समयमै रोजगार दिन नसकेको परिणति हो। त्यो घटनापछि म साँच्चै निराश भएँ। आफूलाई बेसहारा ठान्न थालेँ। जिन्दगीमा अँध्यारै अँध्यारो मडारिए जस्तो लाग्न थाल्यो। साँच्चै भनौँ भने त्यसअघिसम्म मलाई भाग्य भन्ने कुरा दैवले लेख्ने कुरा होइन जस्तो लाग्थ्यो। भाग्य मान्छेले आफूले आफै बनाउने हो भन्ने ठान्थे। तर यो घटना घटेपछि भने मलाई लाग्न थालेको थियो आमाले भने चाहिँ म साँच्चै अभागी नै भएँ। सोचेँ आत्महत्या गरौँ, टन्टै साफ, बेकारमा परिवारको बोझ भएर किन बाँच्छौँ, दुनियाँका लफङ्गाहरूले मन नपराएर बाँकी रहेकी पत्कर किन बनौँ, समाजलाई कुरा काट्ने अवसर किन दिउँ। पानीको धारमा परेपछि ढुङ्गा पनि खिइन्छ, यो देखेकै कुरा हो। त्यो घटनापछि मेरो मन पनि नदी किनाराको ढुङ्गासँगै साटियो। विगत देखेका एक एक घटना सम्झँदै जाँदा मलाई सही नसक्नु भयो। मैले भोलिपल्टै मेटासिट खाने निर्णय गरेँ। त्यो रात साह्रै छटपटी भयो, जति कोसिस गरे पनि पटक्कै निदाउन सकिनँ। राति 11 बजेतिर उठेर मैले झ्याल खोलेँ। औँसीको रात निष्पट्ट अँध्यारो छ, मलाई आफ्नो जीवन पनि त्यस्तै लाग्यो। भोलिपल्ट बिहान आमा उठेर नित्यकर्ममा लाग्नुभयो। सोमबार भएकोले उठेर नुहाई धुवाई गर्न भन्नुभयो। शङ्का नहोस् भनेर म पनि उठेँ, नुहाई धुवाई गरेँ। व्रतालु जस्तै भने मनमा भने जसरी पनि मेटासिट खाएर जीवनदेखि नै उन्मुक्ति पाउन दृढ थिएँ। दिउँसो पेट दुखेको जताउन कलैया अस्पताल जाने न्यू बनाएर मेटासिट किनेर पनि ल्याएँ, तर सकिनँ, मेटासिट खोलेर खानै सकिनँ। वास्तवमा त्यो साँझ मैले आज तक टिभीमा एउटा अन्तर्वार्ता हेरेँ किरण बेदीको। उसका कुरा सुनिसकेपछि मेरो मनस्थिति नै परिवर्तन भयो। अरूले गरेको अपराधको सजाय म आफूलाई किन दिउँ, मैले सोच्न थालेँ। आखिर मैले के गल्ती गरेको छु र जीवनदेखि हार्नु? मेरो मन बलियो भएर आयो। त्यसपछि मेटासिटको बोतललाई घर पछाडि लगेर कसैले नदेख्ने गरी खोलेर फ्याँकिदिएँ। खोल र बोतल जमिनमा गाडिदिएँ। साँच्चै भन्ने हो भने मेटासिटको बोतल किनेर ल्याएपछि मैले मृत्युलाई नजिकैबाट देखेँ। मृत्यु कस्तो हुँदो रहेछ भनेर नजिकैबाट छाम्न पाएँ अनि मान्छेको जीवनको महत्त्व पनि राम्ररी बुझेँ। वास्तवमा धेरै मानिसहरूले जीवनको महत्त्व बुझेकै छैनन्। मृत्युलाई नजिकैबाट देखेपछि परिचय आदान प्रदान गरेपछि मात्रै जीवनलाई राम्ररी चिनिने रहेछ। साँझ जरुरी काम परेर म छिमेकी शिवु काकाको घरमा गएकी थिएँ। जरुरी के भनौँ, उहाँसँग लिएको सापटी तिर्न, आम्दानी नभएपछि कुरली भइसकेको घरको बाछी बेचेर उहाँको पैसा तिर्न लागेका थियौँ। भित्र पस्नै लाग्दा काका काकी र पल्लो घरकी उर्मिला भाउजूले मेरै विषयमा कुरा गरेको सुने। ज्योति त बडा कुल छिनी बिहा, ओकरा चाहिँ बिहा लागल ओतना लायक लैका कि जान आकालेमै चल गइल। देख त बेचारा, ज्योति त साँच्चै अलछिनी रहेछ। त्यससँग बिहेको कुरा छिनेकोले गर्दा त्यति लायक केटोको अकालमा ज्यान गयो। हेर बिचरा, हम त सुनले बानी, ज्योतिकी ग्रह मांगलिक बा बोलू, मांगलिक लैका के अलावा दोसरा से बिहा हो त कवनो लैका न बाँची बोलू। मैले त सुनेको ज्योतिको ग्रह नै मांगलिक छ अरे, अथवा त बिहे नै हुँदैन अरे, भैयाले पनि कुनै केटा पनि बाँच्दैनन् रे। केटी त साँच्चै अलछिनी नै हो। त्यो केटी 20 वर्ष लागेपछि त उसका घरमा सह नै भित्रिएको छैन रे, खालि नोक्सानै नोक्सान। वहीसे त बिहा बात कर आइल ओतना निमन निमन लैका सब ज्योतिकी खोट लगाएकी छोइल। त्यही भएर त रहेछ नि, त्यस्ता राम्रा राम्रा केटाहरूले खोट लगाउँदै छोडेका। त्यहाँ अरू पनि यस्तै कुरा हुँदै थियो। लैकी त साँचो कुली छिनी यहाँ, ऊ 20 वर्षकै भइल बाद ओकरेकै घरमै कुछु निमन नैले भइल, खालि नोक्सानै नोक्सान भइल बा। केटी त साँच्चै अलछिनी छ, ऊ 20 वर्षकै भएपछि उसको घरमा कुनै राम्रो कुरा भएकै छैन, खालि नोक्सानै नोक्सान। एगो लैका पसन्द कहिले रहे, उहे अकालैमै मर गइल। अब ऊ कुलछिनी से के बिहा गरी, मन पराउने केटो नै अकालमा मरेपछि अब त्यस अलछिनीलाई कसले बिहे गर्छ? अब त हाम्रा चिनल कौनो लैका ज्योतिकी देखे आवत कह के थाहा होइ त ना बेला कहेँ। अब त मैले चिनेका कोही केटा हेर्न आउन लागे भन्ने थाहा पाएँ भने पनि नआओ भनिदिन्छु। ओकरा कारण से त हामीकै गाउँ बदनाम हो गइल, त्यसले गर्दा त हाम्रो गाउँ नै बदनाम भइसक्यो। उहाँहरू बीचका थप कुरा सुन्ने धैर्य भएन, कान थुन्न मन लाग्यो। मनमा आक्रोशको आगो दन्कियो, आँखाबाट बाफसहितको तातो पानी पोखिन थाल्यो, मुटुको चाल थाम्न नसक्ने गरी अचाक्ली भइसकेको थियो। सरासर घर फर्केर ओछ्यानमा घोप्टो परे। उहाँको घरबाट आइपुग्ने 15 पाइलाको बाटो पनि मलाई 15 कोसभन्दा टाढा लाग्यो। मान्छेले अर्काको खेदो पाइलो गर्नु पऱ्यो भने कुन हदसम्मको बनावटी कुरा गर्दो रहेछ भन्ने कुरा त्यसै बेला मैले थाहा पाएँ। शिवकाका काकी जसलाई हामीले आफन्त ठानेर अत्यन्तै विश्वास गरेका थियौँ, घरका भित्री कुराहरू पनि बताउने गरेका थियौँ, मिठो कुरा पकाउँदा पुर्याउन लैजान्थ्यौँ, उहाँको बारीका अम्बा निर्धक्क टिपेर खान्थ्यौँ, उहाँहरूका छोराछोरीलाई आफ्नै ठानेर माया गर्थ्यौँ, फुर्सदमा पढाइदिन्थ्यौँ, तर उहाँहरू बाहिर देखिए जस्तो हुनुहुन्न रहेछ। पैसाको कुरा गर्न आउँदा दिउँसो मैले काकालाई आफ्नै हातले चिया बनाएर खुवाएकी थिएँ। बडा निमन चाय बनाइलु ह बेटी, तुहर गुणकै त मानै के परे, साँच्चै मिठो चिया बनाएकी छ छोरी, तेरो हातको सिपलाई त मान्नै पर्छ भन्दै रमाउँदै चिया पिउनु भएको थियो। म पनि दङ्ग परेकी थिएँ। साँझ उहाँको असली रूप देख्दा मलाई विश्वास गर्नै कठिन भयो, तर आफ्नै कानले उहाँकै बोलीमा सुनेका कुरा कसरी अविश्वास गर्न सक्थेँ? वास्तवमा मान्छे बाहिरबाट जस्तो देखिन्छ भित्र त्यस्तो पटक्कै नहुने रहेछ। यो घटनापछि मैले बल्ल थाहा पाएँ, पैसा गर्नु 100 चोटि, मान्छे चिन्नु 1 चोटि। मैले काका काकीलाई चिने मात्रै, चिनेको कुरा आमालाई सुनाउन सकिनँ। ती कुरा सुन्दा आमाको हालत के हुन्छ भन्ने कुराको पूर्वाभास मलाई भइसकेको थियो।
आ,
कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन हो। यसको बाँकी अंश केही बेरमा हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। म अब एमबीए पढ्छु। केही दिनपछि दिदी समेत आएका बेला मैले आमासँग भने, त्यस बेला भर्खरै बिएको रिजल्ट आएको थियो। तनावका बीच पनि ब्याक नलगाई बिबिए पास गर्न सकेपछि मलाई पढाइप्रति मोह जागेको थियो। वास्तवमा म हरेक महिना हेर्न आउने केटाहरूका हुलले दिने मानसिक यातना र सामाजिक लाञ्छनाबाट मुक्त हुन चाहन्थे। त्यसको लागि घर छाडेर एमबिए पढ्न वीरगन्ज वा काठमाडौँ जानुभन्दा अर्को सजिलो विकल्प मेरो दिमागले पहिल्याउन सकेको थिएन। दोधारमै रुमलिरहेको थिएँ। शिवकाका घरको घटनापछि मैले जसरी पनि एमबिए पढ्नका लागि मन दृढ बनाइसकेकी थिएँ। ना एमबीए सेमबीए पढे के नहीं खे, समय में बिहा न करा के बीबीए तक पढ़ावे के कारण से घर में इतना समस्या होता। और एमबीए पढ़बू तो तुहर पढ़ाई के लायक लयिका कहाँ मिली? पढ्दैन, एमबीए सेमबीए पढ्नु। बेलैमा बिए नगरेर बिबिएसम्म पढाएकै कारणले यत्रो समस्या भइराखेको छ। झन् एमबिए पढेस भने त्यही अनुसारको केटो कहाँ पाउनु? दिदीले कपाल कोर्न रोकेर मतिर हेर्दै भन्नुभयो, तोहर तिलक देवेला घरखेत सारा बेचके भाइकै भिखारी बनादी, तेरो लागि दाइजो दिन घरबारी सबै बेचेर भाइलाई भिखारी बनाउनु? उहाँ त्यसबेला घरको मूल ढोकाको छेउमा बसेर आमाको कपाल कोरिदिँदै हुनुहुन्थ्यो। खालि तोहराके पढवालासे मात्रै होइजे, भाइ बहिनकै पढाइमा कहाँ नपरे? खालि तँलाई मात्र पढाएर हुन्छ, भाइ बहिनीलाई पढाउनु पर्दैन? मतिर हेर्दैन हेरी आमा बोल्नुभयो, बल्कि कौनौ लैका पसन्द गर्ली त तुहर पढाइमै लागेवाला पैसा तिलक देखे भी बिहा गरेकी परि। बरु कुनै केटाले मन पराइदियो भने तँलाई पढाउने पैसा दाइजो दिएर भए पनि बिहे गर्नुपर्छ। रोवा लोगन की हमर जल्दी से ब्याह करा के घर से निकाल दी के मात्र चिंता बाना, बेटी पढ़ो नौकरी करके अपना गोर पर उठो से सोचना चाहिए। तपाईहरुले चाहिँ बिहे गरेर गइहालोस् भन्ने मात्रै छ होइन, छोरीले पढोस् लेखोस् जागिर खाएर आत्मनिर्भर बनोस् भन्ने चाहनुहुन्न अघि? म पनि रिसाइदिए, का करी त, कान्ता के उमेर के सारा लैकी छन् कि ब्याह हो गइल, तोरे खाली के गर्ने त, बहिनीको उमेरका केटीहरूको धमाधम बिहे भइसक्यो, तेरो मात्र खाली, रुला रुला जस्तो गर्दै आमाले भन्नुभयो। बाप न भइल के कारण से सारा समस्या आयल बा, ऊ रह त ओकर चिनल जानल आ रिश्तेदार लोग अपन काम निकलु लाभी, निमन निमन रिश्ता लेके आइत लोग, हमनी के इतना दुखे न होइत। बुबा नभएपछि यस्तो भएको, उहाँका चिनाजाना आफन्तहरूले काम पट्याउनका लागि पनि राम्रा राम्रा केटा लिएर आउने थिए। बुबा भइदिएको भए हामीले यति धेरै दुःख पाउने नै थिएन। यसपटक बोल्दा चाहिँ उहाँले एकपटक आँखा जुदाउनु भयो, अरू बेला अन्यत्रै आँखा डुलाइरहनु भएको थियो। आमाले दिवंगत भइसक्नुभएका बुबाको कुरा उकाएपछि मेरो रिस पनि एकाएक मत्थर भयो। मैले भने, अब हाम्राला रौवालोकके चिन्ता लेवे क्या ना परी, आ खर्चो ना देवे के परी, नोकरी खोजके वीरगन्जमै रहेमा ठाकुरराम कलेजमै एमबीए गरिम्, अब मेरो बारेमा तपाईँहरूले चिन्ता गर्नु पर्दैन, जागिर खोजेर वीरगन्जमै डेरा लिएर बस्छु र एमबिए पढ्छु। त्यसबेला मलाई एचआइभी विरुद्ध काम गरिरहेको वीरगन्जको एउटा गैसबाट जागिरको प्रस्ताव आएको थियो। लैकी जात अकेले डेरा लैकी कैसे रहे, अपने त सारा समाज तोहरा बारेमा कति कति कहता हमाई कैसे सहि सकिएन, ओख्ने के बात, केटी मान्छे कहाँ एक्लै डेरा लिएर बस्ने, त्यसै त यहाँ सारा समाजले कुरा काटेर हामीलाई बसिन सक्नु भएको छ। यसपटक दिदी अलिक झर्केर बोल्नुभयो,
जाऊं मैं धोबे बरिहाय।
का रौवा लोग के हमारा पर विश्वास नहीं के हम कवनो कुकर्म कर लेम जैसन बुझाता के तपाईहरुले ममाथि विश्वास छैन जे पाए त्यही गर्दै हिँड्छे जस्तो लाग्छ आ नोकरी तोरा के दिए दिजे आखिर जागृत चाहिँ तँलाई कसले ठिक्क पारिदिएको छ नि आमाले भन्नुभयो उहाँ साग खेलाउँदै हुनुहुन्थ्यो ऊ रौवा लोग के चिन्ता के विषय न यो तपाईँहरूको चिन्ताको विषय होइन मैले भने त्यसपछि उहाँहरू मौन हुनुभयो म एमबीए पढ्न नहिँड्दै बैङ्की साथी उर्मिला माइत आई उसको आगमनसँगै गाउँमा सनसनी फैलियो हाम्रो समाजमा जतिसुकै जरुरी परे पनि आइतबार र मङ्गलबार माइत ससुराल आउन जान वर्जित छ अनिष्ट हुन्छ भन्ने विश्वास छ तर ऊ मङ्गलबारकै दिन माइत आई सनसनी फैलिनुको अर्को कारण उसको अवस्था पनि थियो आज बिहान बहिन कान्ता र म उसलाई भेट्न गयौँ सानी बहिन शान्ता पनि पछि पछि आए उर्मिलाको अवस्था देखेपछि हामी छक्क पऱ्यौँ आँगै सिरिङ्ग भएर आयो हाम्रो मधेसमा माइत ससुराल आउँदा जाँदा खुट्टामा रङ दलेर सोरो शृङ्गार गर्ने चलन छ तर उसको खुट्टामा त्यस्तो कुनै सङ्केत देखिन्नथ्यो अनुहार पनि साउने खडेरीको चपेटामा परेको खेत जस्तो थियो हामीलाई देख्न साथ ऊ डाकको छोडेर रोई बहिन कान्ता पनि सँगसँगै रुन थाली म त अभाव भएँ उर्मिलाको शरीरभरि निलडामी निलडाम रहेछ लुगा पनि च्यातिएका जिउ सुकेर बाँसको कन्ची जस्तै भएकी दिदी अपने से कमाए नालगेम आ लैका के बारेमे निमन से के बिना बुझके गल्तियो से बिहा मत करिए यी मर्दाना जातमे कवनो विश्वास नहोला कुछो करे सकेलन्छन् अनेक बहाना बनाके जिन्दी मुआवेकी खोजेलन्छन् दिदी आफै कमाउने नभएर केटाको बारेमा आफैले राम्ररी नबुझी झुक्किएर पनि बिहे नगर्नु यी लोग्ने मान्छे बनाउँदाले जे पनि गर्ने रहेछन् अनेक बहाना बनाएर जिउँदै मार्न खोज्ने रहेछन् आँसुका टिका बाहिर आँदा उसले भने उसका कुरा सुन्दै गर्दा मैले आफूलाई समेत सम्हाल्न सकिनँ हामी भक्कानेर रोयौँ उसलाई झुक्क्याएर सौतामाथि बिहे गरिएको रहेछ सौता चाहिँ तिलक कम ल्याइस् भनेर उसँग बिहे हुनुभन्दा एक महिना अगाडि मात्रै लोग्ने सासु र नन्द मिलेर कुटेर लखेटेका रहेछन् आफू छँदाछँदै अर्को बिहे गरेको थाहा पाएपछि उसकी सौताले पुलिसमा उजुरी हालेकी रहेछन् पुलिस थानामा केस चलेछ जेठी श्रीमती छँदाछँदै आफूलाई झुक्क्याएर बिहे गरेकोमा उसलाई पनि रिस उठेछ त्यसैले उसले थानामा सौताको पक्ष लिएछ त्यसपछि त के थियो घर आइपुग्न साथ लोग्ने सासु र नन्द मिलेर मट्टी तेल खनाएर जिउँदै जलाउन खोजेछन् चिच्याएर गुहार मागेपछि छिमेकीले बचाएर माइत पठाइदिएका रहेछन् दोस्रो विवाह कहिल प्रमाण भइरह पर्वी ऊ राक्षसकै पुलिसमा पकडलक बहुविवाह गरेको प्रमाण पुग्दा पनि त्यो राक्षसलाई पुलिसले समातेर थुनेन बहिन कान्ताले सोधी त्यसबेला उसको क्रोधले भैँसेको उकालो उक्लिसकेको थियो पकडके रहे माने दुई दिन बाद छाडेर देलक थुनेको थियो तर दुई दिनपछि छोडिहाल गभरि ओहिरिएको आँसुको ढिक्का पुस्दै उदास अनुहारमा उर्मिलाले पनि जिल्लाकै सारा नेता जमानतमै रहेकी छडल छन् ओक्रे बाद त ऊ घरे आँके हाम्रा उपर मारपिट कैल छन् जिल्लाका सब नेताहरू जमानीमा बसेर छुटाए त्यसपछि त उनी घरमा आएर ममाथि हातपात गरेको वास्तवमा उसको जीवन अनाहकमा बर्बाद पारियो उन नयाँ जीवन सुरु गर्न सक्थे न फर्केर त्यही पति बनाउँदोसँग सम्झौता गर्न सक्थे उर्मिलाको त्यो अवस्था देखेर फर्केपछि मेरो मन असाध्यै हुँडा लियो सकेर आत्मनिर्भर हुने इच्छाहरू प्रबल भयो पुरुषहरू देख्न साथ घृणा लाग्न थाल्यो उनीहरूलाई दारा नङ्ग्रा भएका हिंस्रक जनावर जस्तो देख्न थाले उर्मिलाको जस्तै हालत बेहोर्नु पर्ने हो भने आखिर बिहानै किन गर्नु पर्यो जस्तो लाग्न थाले केही महिनापछि त उर्मिला पागल नै भए मनोज काकाले जग्गा बेचेर राँची लैजानु पर्यो त्यो रात ओछ्यानमा पल्टिरहेका बेला मेरो आँखामा निला र उर्मिलाका करुण अनुहार झलझली आइरहे सोनेलाल दाईबाट सताइएकी रश्मि भाउजूलाई पनि सम्झे। मनमा अनेक तर्कनाले खुल्ला परेड खेलिरहे। अनेक कुरा सोचे कि हामी स्त्रीहरू भनेका परजीवी मनी प्लान्टको लहरा जस्तो मात्रै हौ, हाम्रो कुनै स्वतन्त्र अस्तित्व छैन। हामी महिलाले स्वार्थी पुरुषसँग बिहे नगरियौँ भने समाजले के गर्थ्यो होला जस्तो लागिरह्यो। तर मलाई राम्रोसँग थाहा छ यो प्रश्नको उत्तरको बिउ खडेरीग्रस्त समाजमा कतै उम्रिँदैन। त्यसै महिना मैले एमबिए एडमिसन गरेँ। नोकरी पनि एप्लिकेसन हालिराखेको एनजिओमा मिल्यो। नोकरीसँगै कोठा पनि मिल्यो। त्यसैमा काम गर्ने हेटौँडातिर घर भएकी शर्मिला दङ्गाल र म रुम पार्टनर हुने भयौँ। उनी डिप्लो पढ्दै रहेछन्। कोठा श्रीपुरमा रहेछ, नेसनल ट्रेडिङको अफिस अगाडिबाट भित्र। कोठाका सामान पहिल्यैदेखि उनले जोडिराखेकोले मलाई खासै आर्थिक बोझ भयो। कोठा खोज्ने दुःख पनि भएन। गाउँ छोड्न पाएको र जागिर पनि मिलेकोले यतिखेर मेरो मन प्रफुल्ल भएको थियो। दुखेको गाउँमा खाटा बस्न थालेको थियो। सामाजिक अपमानका पीडाहरू पनि बिर्सन थालेकी थिए। दिनभरि अफिस, हामी थाकेर हैरान हुन्थ्यौँ। तर स्वावलम्बी बन्न पाउँदाको आत्मगौरव बेग्लै थियो। छुट्टीका बेला हामी दुःख सुखका गफ गर्थ्यौँ, आफ्ना परिवारका बारेमा जानकारी आदान प्रदान गर्थ्यौँ, केटाहरूले केटाहरूप्रति गर्ने दुर्व्यवहारबारे छलफल गर्थ्यौँ, आफ्ना अनुभव साटासाट गर्थ्यौँ। त्यस बेलासम्ममा मलाई बिहाका लागि केटी छान्ने न्युमा मानसिक आघात पुर्याउँदै हिँड्ने त्यो चक्वा प्रवृत्ति हाम्रो तराईको मैथिली भोजपुरी समाजमा मात्रै होला जस्तो लागेको थियो। पहाडी समाज हामीभन्दा सुसंस्कृत र सभ्य होला जस्तो सोच्थे, तर होइन रहेछ। त्यो त मेरो अल्पज्ञानले जन्माएको हीनता बोध मात्रै रहेछ। पहाडी समाज पनि यो कुसंस्कारबाट मुक्त हुन सकेको रहेनछ, बरु भित्रभित्रै कुहिन पो थालेको रहेछ, विषाक्त ब्याक्टेरिया पसिसकेको फर्सी जस्तो। शर्मिलासँगको सङ्गतपछि मैले त्यो कुरा पनि जान्ने अवसर पाएँ। सार अन्तिमतिरको हप्ता शर्मिलालाई खोज्दै अफिसमा एउटी केटी आइन्। शर्मिला फिल्डमा बाहिर गएकीले स्टाफहरूले मसँग भेट गराइदिए। हामीले परिचयको आदान प्रदान गऱ्यौँ। उनको हातमा एउटा कालो रङको बाला थियो। उनी शर्मिलाको मामाको छोरी रहेछन्। गाउँ एउटै, नाम पुनम। उनको अनुहार फागुन चैत महिनाको बाँसको झाङ जस्तै थियो, फुङ्ग उडेको। सोचे कुनै गम्भीर रोग लागेर उपचारका लागि आएकी हुनुपर्छ। शर्मिला फिल्डबाट बेलुका मात्रै आइन्। त्यसबेला पुनम र म डेरा आइपुगिसकेका थियौँ। गफ गर्दै त्यस बेलासम्ममा हामी आत्मीय साथी जस्तै भइसकेका थियौँ। पछि पो थाहा पाएँ हाम्रो मन त्यति छिटै मिल्नुको कारण। खाना बनाउने तयारी गर्दै गफ गर्न थाल्यौँ। उनलाई आफ्नो पीडा कतिखेर कहाँ पोखोझै भएको रहेछ। एउटै उमेरका विश्वासीलाई साथी भेटाउँदा उनले आफ्नो पिलो आफैले निचोर्न थालिन्, मनै सिरिङ्ग बनाउने खालको। गएको जेठ 13 गते बिहेका लागि मलाई हेराउन केटा बोलाइएको थियो। केटाको बारेमा बताउँदा राम्रो छ, दुई दाजुभाइ मध्ये जेठ हो, भाइको पहिले बिहे गरिसकेको, साउदी गएर आएको भनिएको थियो। उनी बताउँदै गइन्, विदेश गएर आएको भन्नासाथ बेकारमा किन बोलाएको होला जस्तो लागेको थियो, किनकि देशमा प्रशस्त अवसरहरू हुँदाहुँदै नदेखेर विदेशीको नोकर हुन जाने मानसिकता बोकेको मान्छेसँग जीवन चलाउन मलाई पटक्कै मन थिएन र छैन। आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा खर्चने मान्छेहरू वास्तवमा मलाई मान्छे हुन् जस्तो लाग्दै लाग्दैन। पुनम फेरि बोल्न थालिन्, केटो आउने दिन म मेकअप गरिओरि तयार गरेर बसेकी थिएँ, तर मनमा चाहिँ किन त्यो केटो नआइदिए हुन्थ्यो जस्तो लागेको थियो। तर मैले चाहेको कुरा भएन। 3 बजेतिर केटो आइपुग्यो, 3 जना पुरुष अभिभावक र 2 महिलालाई लिएर। ती महिलामध्ये एउटी केटाकी काकी र अर्की दिदी रहेछन्। दुवै अदमैसी उमेरका थिए। एउटीको कपाल जुरो पारेर बाँधेको थियो भने अर्की मोटी चाहिँको थाई कट। म उनीहरूको सामु शर्बत पानी बोकाएर पठाइएँ। मैले ख्याल गरिरहेको थिएँ केटाले मेरो अनुहारमा गिद्दी नजरले हेरिरहेको छ भनेर। मैले पनि उसलाई नहेरिरहन सकिनँ, तर किनकिन देख्नासाथ मलाई त्यो केटा पटक्कै मन परेन, यौन पिपासु जस्तो लाग्यो। सोचेँ यो केटासँग कथम कदाचित यो केटाले मन परायो भने पनि म ठाडै इन्कार गर्छु। हो, कुनै कुनै मान्छेलाई देख्दा मलाई पनि त्यस्तै हुन्छ, बोलचाले नभए पनि त्यसै त्यसै मनमा घृणा लाग्छ। शर्मिलाले सही थपिन्, कोही चाहिँ फेरि देख्नासाथ आफन्त जस्तै लाग्ने। पुनः भन्दै गए तर त्यहाँ मेरो इच्छाको मेरो चाहनाको कुनै मूल्य थिएन त्यसैले अभिभावकहरूले जे जे भन्नुहुन्छ आज्ञाकारी भएर मानिरहेँ म उनीहरूको सामु गएर कुर्सीमा बसिसकेपछि केटासँग आएका आइमाईहरू मेरो दायाँ बायाँ आएर बसे उनीहरूले मेरो हात सुमसमाउँदै हात कति राम्रा चुरा कस्तो सुहाएको भनेर फुसफुसे स्वरमा फुर्काउन थाले म हाँसिरहेँ उनीहरूको नियत खुट्याउनै सकिनँ पुरुषहरू आफ्नै गफमा निमग्न थिए त्यसपछि ती आइमाईले कसैसँग प्रेम छ कि छैन क्याम्पस पढ्दा केटी साथीहरू को को थिए केटा साथीहरू को को थिए आफ्नो गाउँका कस कसलाई चिनेको छ भनेर सोध्न थाले किनकि तिनीहरूको गाउँ र हाम्रो गाउँ छिमेकी हो मैले उनीहरूको नियत बुझ्न सकिनँ आफू जस्तै ठानेर सफा मनले उत्तर दिइरहे यो निलो साडीमा त तिमीलाई कस्तो सुहाएको थाइकटवाली मोटीले भने जिउ पनि कस्तो सर्लक्क परेको लोभ लाग्दो जुरोवाली चाहिँले भने यस्तो सर्लक्क परेको ज्यान भएकाहरूलाई त प्यान्ट टी सर्टमा झनै चुहाक देखिन्छ यसो भन्दै गर्दा उसले अर्कीतिर हेरेर मिरिकका आँखा झिम्काई पुलुक्क हेरेका बेला मैले देखिहालेँ फेरि भित्र गएर प्यान्ट टी सर्ट लगाउन कस्तो देखिने रहेछ हेरौँ थाइकटवालीले प्रस्ताव गरे मैले इन्कार गर्न सक्ने अवस्था थिएन उठेर म आफ्नो कोठामा आएँ उनीहरू पनि सँगसँगै आए उनीहरूसँगै छिमेकी घरकी बहिनी पनि आएकी थिए तर उसलाई एकछिन हामी मात्रै आए भनेर उनीहरूले फिर्ता पठाए साडी चोलो खोल्नुभन्दा पहिले मैले दराजबाट टी सर्ट र प्यान्ट झेकेँ झ्याल लगाएँ अनि उनीहरू बाहिर गइदिए हुन्थ्यो भन्ने सोचेर ओछ्यानमा चुपचाप बसेँ तर उनीहरूले बाहिर निस्कने आँटै देखाएनन् जुरुवालीले मुसु मुसु भनी हामी पनि तिमी जस्तै आइमाई हौ लाज नमानी लुगा फेरि हुन्छ 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 लाज नमानी फेरि हुन्छ अर्कीले थपी आइमै नै भए पनि पराई भनेको पराई हुने रहेछ सङ्कोच लागिहाल्ने गोप्य अङ्ग नदेखाउने उपाय स्वरूप मैले तौलिया खोजेँ अघि कसैले बाहिर लगिसकेको रहेछ पट्ट्याएर राखेको नयाँ तन्ना खोजेँ तन्ना पनि भेटिनँ सायद बैठक कोठाको खाटमा ओछ्याउन आमाले झेक्नु भएको थियो अन्ततः म कुर्ताको सरले बेरेर लुगा फेर्न थालेँ तर केटाको दिदी बनाऊ दिदी मस्किँदै आएर त्यो सल तानिदिए भनी आहा कस्तो राम्रो रहेछ उसले त्यति भन्नु मात्र के थियो जुरोवालीले चाहिँ आएर एकै झमटमा मेरो साडी र पेटीकोट ताने चेब्रे गस्तै उसले भने तलको चाहिँ म खोलिदिन्छु मैले केही बोल्नै पाइनँ अब म उनीहरूको सामु पूर्ण रूपमा नग्न भइसकेकी थिएँ शरीरमा भित्री लुगा बाहेक केही पनि बाँकी रहेन मैले जिउ छोप्नको लागि ओछ्यानको तन्ना तान्न खोजेँ तर उनीहरूले दिँदै दिएनन् बरु जिस्कन पो थाले र उनीहरूले अँगालो मार्न थाले एक प्रकारले भन्दा मलाई समलिङ्गीले गर्ने जस्तै व्यवहार गरे अहिले सम्झन्छु बिहे गरेका भए पनि ती दुईटी समलिङ्गी थिए कि जस्तो पनि लाग्छ तर फेरि सम्झे त्यति निकृष्ट व्यवहार त समलिङ्गीहरूले पनि गर्दैनन् होला म जालभित्रबाट माझीको मुठीमा परेको निरीह माछा जस्तै भएँ छटपटाएँ उसले यसरी समाएकी थिए कि म उम्कनै सकिनँ मैले चिच्च्याएर गुहार माग्न खोजेँ तर आँटा आएन सर्वाङ्ग नाङ्गो अवस्थामा कसरी गुहार मागौँ मागिहाले पनि आफ्नै बदनामी हुने सकिनँ बल गरेर जसोतसो त्यसको पन्जाबाट उम्किएँ अनि ओछ्यानमा मुख छोपेर घोप्टिएँ मेरो लाचारी त उनीहरूका लागि बाँदरलाई लिस्नु जस्तो भयो उनीहरू जथाभावी भन्दै फेरि राक्षसी शैलीमा खितित्त हाँस्न थाले लगत्तै उनीहरूले मलाई उत्तानो पारे पुनमको कुरा सुन्दा सुन्दै मेरो जिउभरि काँडा उम्रिएर आयो क्याक्टसको बोटमा जस्तै शरीर जिरिङ्ग भयो सोचे यदि उनको ठाउँमा म भएको भए के गर्थे होला तर समाधान सुझेन पटक्कै सुझेन उता पुनमको कहानी अझै टुङ्गिएको थिएन अब भने मेरो धैर्यताको बाँध भत्कियो पुनम भन्दै गइन् नसामा रगत होइन बकबकी उम्लेको पानी भयो जस्तो लाग्यो शरीर तातिएर आयो मैले सहनै सकिनँ जुरुक्क उठेर त्यस जुरोवालीको गालामा जमाएर एक झापड लगाइदिएँ होइन तिमीले यो के गरे कि मेरो रौद्र रूप देखेर थाइकटवालीले आश्चर्य उकाली उसको अनुहारबाट एकछिन अघिसम्मको खित्का बिलाइसकेको थियो लौखा मैले यही गरेको कपालमा समातेर मैले त्यस मोटीलाई पनि एकैचोटिमा भुइँमा पछारिदिएँ थप एक लात्ती पनि बजाइदिएँ अनि भने तिमीहरूले यही खोजेको होइन उनीहरू दुवै मभन्दा बलिया थिए अरू बेला भेकरा पुरू पार्न सक्थे तर त्यस बेला ती दुवैलाई पछार्न सक्ने शक्ति मबाट ममा कहाँबाट आयो अहिले सम्झँदा पनि अचम्म लाग्छ सायद नैतिक चरित्र कमजोर भएपछि शारीरिक बल आफै निष्क्रिय हुने रहेछ नत्र उनीहरूलाई पछार्न मैले कसरी सक्नु उनीहरू काला निला भए। त्यसपछि एक शब्द पनि बोल्न सकेन। म लुगा लगाउन थालेँ। उनीहरू कोठाबाट कतिखेर बाहिर निस्केँ, बुबाबासँग के भनेर हिँडेँ मैले चासो नै राखिनँ। गोप्टो परेर चुपचाप सुतिरहेँ। घरमा आएका सबै मान्छे हिँडिसकेपछि बेलुका आमा र दिदीले मलाई उल्टै गाली गर्नुभयो। तिनीहरूसँग किन मुखमुखे लाग्यो कि, तँलाई हेर्न अब कुन केटा आउँछ भनेर। त्यसपछि त घरमा समेत बसिसक्नु भएन। आमा बुबाको नजरमा समेत अलच्छिनी ठहरिन थाले। त्यही भएर घर छोडेर हिँडे कि, आँसु पुस्दै उनले भनिन्। वास्तवमा उनी त्यो घटना र त्यसपछि उत्पन्न मानसिक तनावबाट छुटकारा पाउन बिरगन्ज आएकी रहेछन्। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण विरलको उपन्यास लालचुडीको वाचन हो। यसको वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता लालचुडीको अर्को श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मको लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्रि।